नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np बाट प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेको काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा कुराकानी र गीत लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 अवस्थित छ प्रशान्ति वृद्धाश्रम केन्द्र। यो वृद्धाश्रम केन्द्र विक्रम सम्वत 2054 सालमा स्थापना भई सञ्चालन हुँदै आएको छ। पछिल्लो अवस्थामा वृद्धाश्रमले गरेका गतिविधिहरू लगायतका विषयलाई समेटेर वृद्धाश्रम केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठसँग गरिएको कुराकानी अब सुनाउँदैछौ।
अब संस्थाको गतिविधि भन्नुपर्दा यहाँलाई धेरै कुराको हामीले ऊभन्दा अब थोरै उसबाट अगाडि बढ्न चाहन्छौ। जस्तो हामीसँग पहिला एक धुर जग्गा पनि थिएन र कसै बाबामालाई राख्ने ठाउँ नभएको हुँदा बहुत दुःख हुँदो रहेछ। नेपाल सरकारले जबसम्म जग्गा छैन तबसम्म केही पनि दिँदो रहन्छ। पछि हामीलाई सबै साथीको सहकार्य गर्दा हिरालाल पन्थ बुवाबाट एक कट्ठा जग्गा मिल्यो। त्यो एक कट्ठा जग्गामा हामीले भवन बनाउने निर्णय गर्दा हामीलाई जिल्ला विकासबाट हामीलाई 10 लाख रुपियाँ आयो। त्यसबाट हामीले एक तले भवन गराउन हामी अगाडि बढ्यौं र अहिले हामीसँग गर्दा गर्दै त्यहाँ 5 कट्ठा जग्गा संस्थाको नाममा छ, विभिन्न दाताले दिनुभएको। र अहिले हामीसँग 15 जनाको कार्य समिति छ, त्यसमध्येमा 8 जना पुरुष, 7 जना महिला हुनुहुन्छ। र सल्लाहकार समिति 14 जनाको छ, त्यसमा 13 जना पुरुष, 1 जना महिला हुनुहुन्छ।
हजुर, कति ज्येष्ठ नागरिकहरू आश्रममा आश्रित हुनुहुन्छ?
हामीसँग सबै गरेर 104 जना बामा आउनुभएको थियो। त्यसमध्ये हामीले उहाँहरूलाई घर फर्काउनलाई सहकार्य गरेर धेरै कुराको कुरा बुझाएर उहाँको नातेदारलाई बोलाएर पठाउन सफल हामीले 58 जनालाई उहाँलाई घर पठायौँ। र हामीसँग 24 जना ती डेथ भयो र अहिले हामीसँग जीवित बामा 29 जना हुनुहुन्छ। हजुर,
के कस्ता सेवाहरू प्रदान गर्दै आउनु भएको छ त उहाँहरूलाई?
हामीले सेवा गर्ने कुरामा अब रहनु भएको 29 जना बाबामालाई बिहान 7 बजे उहाँहरूलाई एकछिन योगा गराउँछौ। योगा पछि उहाँहरू फ्रेस हुनुहुन्छ, त्यसपछि नास्ता हुन्छ। नास्ता खाइसकेपछि उहाँहरू फेरि आधी घण्टा घुम्नुहुन्छ। पछि 10:30 बजे फेरि भोजनको व्यवस्था हुन्छ। 10:30 बजे खाना खाएर फेरि आफ्नो कोठामा गएर आराम गर्नुहुन्छ। 2:30 बजे फेरि उहाँहरूलाई नास्ताको व्यवस्था छ। उहाँहरू दिनचर्यालाई बिताउन त्यस्तै गरेर साँझ 5:30 बजे फेरि भोजन गराएर उहाँहरू आफ्नो कोठामा जानुहुन्छ।
यी गतिविधिहरू गर्न त स्रोत चाहिन्छ होला, प्रशान्त वृद्धाश्रम सञ्चालनको स्रोत चाहिँ के होला?
अब स्रोतको लागि हामीसँग विभिन्न दाता र मुठीदानबाट चलाएका छौँ। हामीसँग स्रोतको हिसाबमा अहिले पनि केही छैन। नेपाल सरकारले पहिला अलिअलि दिने गर्नुभएको थियो, अहिले आफ्नो मन्त्रीले आफ्नो इलाकामा पठाउने गर्दाखेरि अहिले हामी साह्रै नाजुक हिसाबमा छौँ। अहिले बाबा आमालाई पाल्न पनि हामीलाई हम्मे हम्मे भइरहेको छ।
ए, कतै अनुदान सरकारी गैर सरकारी के कस्तो छ?
अहिले त्यस्तो भएको कहीँ पनि छैन सर, गैर सरकारी सरकारी भन्नु पर्दा अहिले हाम्रो यहाँ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ, 8 लाख रुपियाँ दिन्छ। उहाँहरूको त्यो पैसाबाट हामीले ज्येष्ठ नागरिक बा आमालाई अलिअलि भोजन गराउँछौ र त्यो पैसा पुगेन भने हामीबाट मुठीदानको आएकोबाट पनि भोजन र त्यसपछि हामीलाई मुठीदान भन्दा नि त्यहाँ बर्थडेमा आउनुहुन्छ, कसैको तिथि पर्यो तिथिमा आउनुहुन्छ, कसैको अनि बिहाको एनिभर्सरी पर्यो त्यसमा आउनुहुन्छ, त्यसैले सहज भइरहेको छ।
हजुर, वृद्ध बा आमा बुवाहरूको हेरचाहको लागि कर्मचारी पनि राख्नु भएको छ होला? कतिजना राख्नु भएको छ कर्मचारी?
हामीसँग एकजना कार्यालय हेर्ने कर्मचारी हुनुहुन्छ, एकजना स्वास्थ्य कर्मी हुनुहुन्छ र एकजना भान्से, दुईजना सुसारे, एकजना चौकीदार हुनुहुन्छ हामीसँग।
आश्रममा रहनुभएका बुवा आमाका आफन्तहरू कहिले काहीँ भेट्नलाई आउनुहुन्छ कि हुन्न?
भेट्न आउन पाइन्छ। अहिले हामीले राखेको अनाथ बा आमा र धेरै जसो छोरा नभएको बा आमालाई राखेका छौँ, होइन? त्यसमा उहाँहरू कतैको छ यसो त्यहाँ आश्रम जाउनु भन्ने नीतिले आउनुहुन्छ, भेट्नुहुन्छ, जानुहुन्छ।
अब कोही आमा बुवा आश्रममा बस्न चाहनु भयो भने के कसरी उहाँहरू आउन सक्नुहुन्छ अथवा प्रशान्त वृद्धाश्रममा बस्नको लागि के कस्तो नियमहरू बनाउनु भएको छ?
हामीलाई 60 वर्ष उमेर क्रस भएको बुवा आमा हुन चाहिन्छ। उहाँले सिफारिस गरे पनि हुन्छ, गाविस नगरपालिका कुनैले पनि सिफारिस गरेर पठाएपछि उहाँको केही छैन र कोही छैन भन्ने प्रमाणित भयो भने हामी उहाँहरूलाई सहज तरिकाले राखिदिन्छौँ।
वृद्धाश्रम सञ्चालन गर्दा के कस्तो गाह्रो अप्ठ्यारो आइपर्ने रहेछन् अध्यक्षज्यू?
गाह्रो अप्ठ्यारो भन्ने कुरा त अब कि त काम आँट्नु नै भएन, काम आँटेपछि हर दुःख र कष्टलाई सहेर काम पुरा गर्नुपर्छ, त्यसैले त्यो कि त त्यो चिजलाई गाह्रो मान्ने हो भने कामै गर्नु भएन। गाह्रो अप्ठ्यारो भन्ने कुरा त यस्तै हो, परिस्थितिले पारिले हुन्छ, तर पनि जुद्दै गरेमा परिस्थितिबाट टाढ्दै हुन्छ।
प्रशान्त वृद्धाश्रम केन्द्रले आगामी दिनमा के गर्ने योजना बनाएको छ?
अब योजनाको लागि त हामी कर्णाली प्रदेशको मुटुमा रहेको छ, त्यसलाई हामी यो कर्णाली प्रदेशको चिनारीमा रहेको प्रशान्त वृद्धाश्रमले यहाँ कर्णाली प्रदेश मात्र नभएर विभिन्न जिल्लामा रहनुहुने हाम्रा ज्येष्ठ नागरिक माता पितालाई उहाँहरूको सुस्वास्थ्य र मनोरञ्जन र आवास घाँसबास कपासको लागि चित्त एक दत्त भएर लाग्ने हाम्रो एउटा सेवाको भावना छ।
अहिले तपाईँ रेडियो नेपालबाट कार्यक्रम ज्येष्ठ नागरिक सुनिरहनु भएको छ। आजको कार्यक्रममा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 अवस्थित प्रशान्त वृद्धाश्रम केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठसँग गरिएको कुराकानी सुनिरहनु भएको छ। कुराकानीलाई अगाडि बढाऊ। अध्यक्षज्यू, तपाईँ आफू चाहिँ कति वर्षको हुनुभयो?
65 वर्ष।
65 वर्षको हुनुहुन्छ, तपाईँ आफै ज्येष्ठ नागरिक हुनुहुन्छ अनि आफू जस्तै साथीहरूको सेवा गरिरहनु भएको छ, उहाँहरूको हक अधिकारको लागि काम गरिरहनु भएको छ। तपाईँलाई आफू जस्तै उमेर समूहका व्यक्तिहरूको लागि काम गर्नुपर्छ भनेर कसरी सोच आयो?
सोच भन्दा नि म पहिला सत्यसाई केन्द्रमा लागेको थिएँ। सत्यसाई केन्द्रमा सेवाको भावना देखेँ। म बेङ्गलोर पुट्टपट्टि गएँ, त्यहाँ जाँदाखेरि एकदम सेवाको भावना, जहाँ पनि सेवाको भावना देखेपछि केही गर्नुपर्छ भन्ने अग्रजले यो प्रशान्ति विद्याश्रम खोलेर राखिदिनु भएको थियो। त्यसपछि त्यसैमा सदस्य भए, सदस्य हुँदा हुँदै 2058 सालमा म अध्यक्ष हुन पुगे। त्यो अध्यक्ष भएपछि यहाँबाट विस्तार विस्तार आजसम्म म यही अध्यक्षमा रहिरहेको छु।
हजुर, यो पाको उमेर हुँदा के कस्ता गाह्रो अप्ठ्यारो हुने रहेछ, के महसुस गर्दै हुनुहुन्छ?
पाको उमेरमा सबभन्दा शरीर ग्रस्त हुने, शरीरले काम गर्न नदिने, थकाइ महसुस हुने, ज्येष्ठ नागरिकको हिँडाइ डुलाइ खानपिनको व्यवस्था नमिल्ने, त्यसले गर्दाखेरि अलिकित गाह्रो हुने, जस्तो मलाई सुगर छ, प्रेसर छ, त्यस बेला दबाई टाइममा भएन भने मरिन्छ कि भन्ने डर हुने आफूलाई। अब त्यही भए पनि ज्येष्ठ नागरिकको भलाइको काम हो यो भनेर ताते ताते गर्दैछु म।
तपाईँको स्वास्थ्यमा अब सुगर प्रेसर छ भन्नुभयो, बेला बेला अस्पताल पनि जानुहुन्छ होला, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचारमा व्यवस्था गरेका सुविधाहरू पाइरहनु भएको छ?
हजुर हजुर, मैले स्वास्थ्य बिमा कार्ड गराएको छु र आश्रमको सम्पूर्ण बाबा आमालाई बिमा कार्ड गराइदिएको छु। हामी अहिलेसम्म निरन्तर स्वास्थ्य बिमामा चलिरहेछौँ।
स्वास्थ्य कार्यालयहरूले सहज रूपमा यो सेवा उपलब्ध गराउनु भएको छ?
सहज त त्यो नेपालमा कहिले होला र हजुर, सहज त केही कुरामा पनि हुन सक्दैन, किनभने ज्येष्ठ नागरिक भनेको घृणाको घर भन्ने कुरा यहाँहरूलाई लाग्छ, तर ज्येष्ठ नागरिक भनेको एउटा अमूल्य चिज हो भन्ने कसैले पनि चिनेन। हजुर,
ज्येष्ठ नागरिकहरूको लागि जति पनि आजसम्ममा राज्यले व्यवस्था गरेका सुविधाहरू पर्याप्त छन् त?
पर्याप्त त हुनै सक्दैन, सबै कागजमा मात्र सीमित छ। किन सीमित छ भन्नुहुन्छ भने ज्येष्ठ नागरिकले पाउने दबाई 106 थरीकाको पाउँछ भनेर उहाँहरूले भाषणमा बोल्नुहुन्छ, तर हामीले अहिलेसम्म 75 थरीको दबाई पाएका छैनौँ हामी आफैले, भने अरू गाउँ दूर दराजबाट आउनेले त उहाँहरूलाई त त्यो कुराको कुनै उनी छैन, भने हामी बार बार रुन्छौँ, कराउँछौँ, झगडा गर्छौँ भन्दा हाम्रो व्यवस्था ज्येष्ठ नागरिकको, ज्येष्ठ नागरिक कतिसम्मको महान व्यक्ति हो भन्ने कुरा त उहाँहरू जब आफू ज्येष्ठ नागरिक हुनुहोला तब मात्र यो काम लागू होला, नत्र भने यो सीमित कागज बाहेक अरूमा लागू हुने छैन।
हजुर, त्यसो भए ज्येष्ठ जनहरूको लागि दिएका सुविधाहरू पूर्ण रूपमा लागू हुनलाई के गर्नुपर्छ होला, के लाग्छ यहाँलाई?
सबैभन्दा त्यो कार्यालयमा रहने व्यक्ति र मन्त्रालयमा रहने व्यक्ति लाई म पनि ज्येष्ठ नागरिक हुने छु एक दिन भन्ने उहाँहरूलाई आभास हुनु पर्यो। ज्येष्ठ नागरिक भनेका हाम्रा भगवान हुन् भन्ने कुरा उहाँहरूलाई आभास भइदियो। हामीले यो काम सच्चाइ तरिकाले गर्नुपर्छ, नेपाल सरकारको दायित्व हो, हामीले नगरे कसले गर्छ भन्ने कुरा जबसम्म उहाँहरूले बुझाइ हुन्न तबसम्म ज्येष्ठ नागरिकको दुःख दुःखै छ। हजुर,
तपाईँको परिवारमा को को हुनुहुन्छ सर?
मसँग श्रीमती छन्, एक छोरा एक छोरी छन्, तिनवटा नाति छन्।
सँगै बसिरहनु भएको छ अहिले, एउटै भान्सामा खाइरहनु भएको छ?
परिवारमा एउटै भान्सा, खाँदा सँगै खान्छौँ, बस्दा छलफल सँगै गर्छौँ।
कति राम्रो।
हजुर,
तर कति परिवार त ज्येष्ठ आमा बुवासँग विभिन्न कारणले पनि हो उहाँहरू टाढिनु पर्ने बाध्यता पनि हुन सक्छ। ज्येष्ठ आमा बुवा एउटा भान्सा अनि अरू अर्को भान्सामा पनि त्यस्तो खालको कुराहरू पनि सुन्नमा आउँछ, के भन्नुहुन्छ यहाँ यो विषयमा तपाईँ?
धेरै बामा सडकमा भौत दिएर हिँड्नु भएको छ, सम्पत्ति छन्जेल त्यो छोरा बुहारीले हजुरबा हजुर आमा भनेर भन्छन्, जब सम्पत्ति उनको हातमा पर्यो भने यी बुढाबुढी रोडमै हुन्छन् भनेर उहाँहरूको भनाइ छ। तर त्यो भन्नुको अर्थ भयो नि उहाँहरू पनि रोडमा हुनुपर्छ एक दिन, किनभने सम्पत्तिले मात्रै त्यो उ गर्दैन, कत्रो दुःख गरेर आर्जेको सम्पत्ति आज त्यही छोराले हामीलाई पाल्ला भनेर सम्पूर्ण सम्पत्ति उहाँहरूको नाममा गराइदिँदा आज धेरै बामा रोडमा आइपुग्नु भएको छ। त्यसैले म बामालाई सधैँ भन्ने गर्छु, धेरै नभए पनि दुई कट्ठा भए पनि आफ्नो नाममा राख्नुहोस् बामा, किनभने भोलि कास्की गर्दा
कोही छोराले तालम मुख लाउन नपरोस् भनेर म टाइम टाइममा बोल्छु हजुर।
हजुर अध्यक्षज्यू, अब बाँकी उमेर
हजुर
कसरी कट्ला भन्ने लाग्दैछ?
मेरो त अब भन्नु पर्दा अहिले फेरि चुनावले मलाई नै अध्यक्ष गराएको हुनुहुन्छ उहाँहरूले, अब 3 वर्षको कार्य अवधि हुन्छ, त्यस कार्य अवधिसम्म म त्यही आश्रममा अब आश्रित बा आमासँग घुलमिल गरेर छोराछोरी ना जस्तो बनेर बस्नेछु।
आफू जस्तै पाको उमेर हुनुभएका साथीहरूलाई कार्यक्रम ज्येष्ठ नागरिकबाट के भन्न चाहनुहुन्छ यति बेला?
सबै मेरा मित्र, मेरा ज्येष्ठ अग्रजलाई के मेरो अग्नि पनि धनी हेर्नु, सम्पत्तिमा सबैको हाई हाई, विपत्तिमा कोही छैन दाजुभाइ भने जस्तै गरेर आफूसँग रहेको अलिकति पनि धन सम्पत्तिमा आफ्नो मताधिकार हकमा रहने गरेर राख्नुहोस्। भोलि बिहानका दिनमा दुःख पर्यो भने त्यही नै सम्पत्ति काम लाग्दो रहेछ भन्ने उहाँहरूलाई म सदर्शन भन्न चाहन्छु।
अहिले सुन्दै हुनुहुन्थ्यो सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 रहेको प्रशान्ति वृद्धाश्रम केन्द्रका अध्यक्ष बालकृष्ण श्रेष्ठसँग गरिएको कुराकानी। अहिले तपाईँ रेडियो नेपालबाट कार्यक्रम ज्येष्ठ नागरिक सुनिरहनु भएको छ। अब कार्यक्रममा सुनौ गीत शिशिर योगीको स्वरमा। यस गीतका रचनाकार हुनुहुन्छ देवेन गिरी र संगीतकार सम्भुजित बास्कोटा।
दबाई खोने
अहिले सुन्नुभएको गीत सँगसँगै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यावहारिक बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र मोहन काफ्लेलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्की, सहकर्मी रमेश भट्ट र म विमला राई पनि विदा हुन्छौ। नमस्कार।
जीवन हमी हंसी खुशी।